नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मुलुकी अपराध संहिता विधेयक 2074 संसदबाट पारित, छाउपडी प्रथा पहिलो पटक फौजदारी अपराधको सूचीमा।
कास्कीको हुम्दी डाँडा र लामपाटामा बाढी पहिरोका कारण 15 परिवार विस्थापित, तेह्रथुमको घुम्तीचोक र बतासे बस्तीका 15 घर पहिरोको उच्च जोखिममा।
अहिलेसम्म 84% जमिनमा धान रोपाई, पानी नपरेर धान रोपाई हुन नसकेका जमिनमा वैकल्पिक बाली लगाउन विज्ञको सुझाव।
डोकलामको विषयलाई लिएर चीन र भारत बीचको तनाव बढ्दो, भारतले सेना फिर्ता नपठाए, सैन्य कार्यवाही शुरू गर्ने चीनको चेतावनी।
र सशस्त्र प्रहरी बल दमक झापा दोस्रो पाथिभरा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएड्स,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतिसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतिसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 9850-64-960, 9850-52-783 र 9850-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको सूचीमा राख्दै मुलुकी अपराध संहिता विधेयक 2074 संसदले पारित गरेको छ। नेपालको कानूनले अहिलेसम्म छाउपडी प्रथालाई अपराधको रूपमा नमाने पनि अब भने अरू अपराध जस्तै छाउपडी पनि विशेष किसिमको अपराध हुने भएको छ। सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बेला महिलाले घरभित्र बस्न नपाउने र गाई भैँसीको गोठ वा छाउ गोठमा अलग्गै बस्नुपर्ने छाउपडी जस्तो कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको हो। यो व्यवस्था 2075 सालको भदौ 1 गतेदेखि लागू हुनेछ। मुलुकी अपराध संहिता विधेयक संसदबाट पारित भएसँगै मुलुकी ऐनलाई समय सापेक्ष बनाउने सरकार र संसदको प्रयासले मूर्त रूप लिएको छ। 1990 सालमा जारी भएको मुलुकी ऐन 2020 सालमा संशोधन भएको थियो भने त्यस यता सारभूत रूपमा मुलुकी ऐनमा संशोधन हुन सकेको थिएन। अहिले मुलुकी ऐनमा संहिता र कार्यविधि कानूनको फरक व्यवस्था भए पनि संसदले त्यसलाई 5 भागमा विभाजन गरेर समय सापेक्ष बनाएको छ। यो सँगै अब मुलुकी ऐन, मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि र मुलुकी दण्ड संहिताका रूपमा आउनेछ। मुलुकी अपराध संहिता बाहेक बाँकी विधेयक पनि पारित हुने क्रममा छन्।
कास्कीको माछापुछ्रे गाउँपालिका रिभानको हुम्दी डाँडा गाउँ र लामपाटामा बाढ़ी पहिरोका कारण 15 परिवार विस्थापित भएका छन्। गैराती खहरे खोलामा आएको बाढ़ी पहिरो बस्तीमा पसेपछि 15 परिवार विस्थापित भएका प्रहरीले जनाएको छ। यही घर पहिरोको उच्च जोखिममा परेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। बाढ़ी पहिरोले रिभानबाट हुम्दीतर्फ जाने दुईवटा मोटरेबल पुल र विद्युतका पोल पनि बगाएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले विस्थापित परिवारलाई जनही 15,000 रुपियाँ राहत वितरण गरेको छ।
तिरथुमको मेन्छाइम गाउँपालिका 6, मोराहाङको घुम्ती चोक र बतासे बस्तीका झण्डै 15 घर पहिरोको उच्च जोखिममा परेका छन्। एक हप्तादेखिको वर्षाका कारण ती गाउँमा 15 घर पहिरोको जोखिममा परेका हुन्। चार परिवारले भने घर छाडेर छिमेकीमा बसिरहेका गाउँका नरेन्द्र खापुङले जानकारी दिनुभयो। नजिकको ताङमाया खोलाले निर्माणाधीन जिरीखिम्ती मोराहाङ सड़क खण्डमाथिबाट पहिरो तान्न थालेको छ।
यस्तै डोटीमा जथाभावी सड़क खन्दा पहिरोको जोखिम बढ़ेको छ। गाउँमा सड़क पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन र सर्वेक्षण नै नगरी सड़क खन्दा पहिरोको जोखिम बढ़ेको हो। लाखौं रूपियाँ खर्च गरेर बनाइएका ग्रामीण सड़क वर्षाको समयमा भत्किनुका साथै आसपासका बस्तीमा समेत पहिरोको जोखिम बढ़ेको डाक्टर केआई सिंह गाउँपालिका केदार गाउँका बासिन्दा तथा सब ओभरसियर सुरेन्द्र विक्रम शाहीले बताउनुभयो। स्थानीय बासिन्दाका अनुसार कपललेकी, लडागढा, दुर्गा माण्डौ, राणा गाउँ, जिजोडा माण्डौ, तिखातर, जोरायल लगायतका क्षेत्रमा बस्ती जथाभावी क्षेत्रका बस्तीमा जथाभावी सड़क खन्दा पहिरोको जोखिम भएको हो।
सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाले आग्रह गरेको छ। माथिल्लो क्षेत्रमा पानी परिरहेकाले सप्तकोशीमा बाढ़ी आउने भन्दै सुनसरी र सप्तरी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको हो। मौसमविद राजु प्रधानाङ्गका अनुसार देशका धेरै ठाउँमा पानी पर्दैछ। राति ठूलो पानी पर्ने भएकाले कन्काई, बागमती, बबई, पश्चिम राप्तीका साथै चुरेबाट बहने अरू नदीमा बाढ़ी आउने भन्दै सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो।
गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरूडा 4 सड़कको खाल्डोमा डुबेर 4 बालिकाको ज्यान गएको घटनाबारे संसदलाई जानकारी गराउनु भएको छ। सड़क निर्माणका क्रममा ठेकेदारले माटो पूर्ण खनेको खाल्डोमा जमेको पानीमा परेर बालिकाहरूको मृत्यु भएको थियो। उहाँले घटना दुःखदायी भएकाले दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। घटनाको छानबिनका लागि 3 सदस्य समिति बनाएको पनि उहाँले जानकारी दिनुभयो।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै आजदेखि देशभरका सरकारी निकायका डाक्टरले आन्दोलन थालेका छन्। डाक्टर केसीको समर्थनमा आजदेखि कालोपट्टी बाँधेर सेवा दिन थालेको सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभयो। डाक्टर केसीको माग व्यवस्था गरी आकस्मिक बाहेकका सेवा रोक्ने पनि संघले चेतावनी दिएको छ। डाक्टर केसी अनसनमा बसेको आज 17 दिन भएको छ, तर आजसम्म पनि उहाँले उठाउनु भएका मागबारे सरकारले चासो दिएको छैन। केसी पक्ष र सरकारी पक्षबीच पटक पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन।
सेती अञ्चल अस्पतालमा जनशक्ति तथा संरचना अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ। झण्डै 35 वर्षदेखि अस्पतालको स्तर उन्नति नगरिँदा सेवा प्रवाहमा समस्या भएको हो। सेती अञ्चल अस्पतालले प्रदेश नम्बर 7 9 जिल्लाका बिरामीलाई हेर्नुपर्ने बाध्यता छ। 1997 सालमा स्थापना भएको अस्पताल 2040 सालमा 50 बनाइए पनि त्यस यता स्तर उन्नति भएको छैन। अस्पताल विकास समितिले अहिले 215 चलाइरहे पनि सैया अभावमा बिरामीलाई भुइँमा राखेर समेत उपचार गर्नुपर्ने अवस्था छ। अस्पतालमा 12 विशेषज्ञ डाक्टर र अरू 20 गरी 32 डाक्टर कार्यरत छन्। एउटै स्तरको भरतपुर अस्पतालमा भने 200 भन्दा बढी डाक्टर कार्यरत छन्। 2040 सालकै दरबन्दीमा अस्पताल सञ्चालन गर्न निकै समस्या भएको सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सजन केसुले बताउनुभयो।
मौसमी रुगाखोकी अर्थात स्वाइन फ्लूका कारण अहिलेसम्म 10 ज्यान गएको छ। संसदको आजको बैठकमा स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेलले स्वाइन फ्लूका कारण अहिलेसम्म 381 बिरामी परेकामा 10 ज्यान गएको जानकारी दिनुभएको हो। स्वाइन फ्लूका बिरामी धेरै भए पनि महामारीको रूप नलिएको र रोकथामका लागि मन्त्रालय प्रतिबद्ध रहेको स्वास्थ्य मन्त्री पोखरेलले बताउनुभयो। त्यही अनुसार अहिले मन्त्रालयले काम गरिरहेको उहाँको दावी छ। मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थामा रुगाखोकीको निशुल्क उपचार व्यवस्था मिलाइएको भन्दै आवश्यक सचेतना र नियन्त्रणका लागि सबै सरकारवाला पक्षसँग आग्रह गर्नुभयो।
इलाममा भाइरल ज्वरोका बिरामी बढेका छन्। पछिल्लो समय भाइरल ज्वरोका बिरामीको चाप बढेको र दैनिक 150 बिरामी उपचारका लागि आउने गरेको इलाम अस्पतालका डाक्टर प्रभु शाहले जानकारी दिनुभयो। इलामकै चारवटा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पनि दिनहुँ भाइरलका बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कर्मीले बताएका छन्। 50 सय्या क्षमताको जिल्ला अस्पताल इलाममा बिरामी राख्ने सय्याको अभाव हुन थालेको छ। स्वास्थ्य संस्था आउने बिरामीमा रुगाखोकी, ज्वरो आउने, घाँटी दुख्ने लगायतका समस्या देखिएको छ। मौसम परिवर्तन, खानपान र दूषित पानीका कारण भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्य कर्मीले बताएका छन्।
बझाङका धेरैजसो स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। औषधि अभाव भएको एक महिना बितिसक्दा पनि खरिद गर्न पहल नहुँदा बिरामी मर्कामा परेका छन्। बिरामी भएर स्वास्थ्य चौकी पुग्ने 30-35 जना दैनिक रूपमा रित्तै हात फर्कन बाध्य छन्। धेरैजसो स्वास्थ्य संस्थामा सिटामोल समेत नपाइने स्थानीय कृष्ण गुरदामीले बताउनुभयो। तर जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डाक्टर अनुपराज रेग्मीले भने अति आवश्यकीय औषधिको अभाव नरहेको दावी गर्नुभएको छ। उहाँले औषधि वितरणमा कर्मचारी लापरवाही पाए कार्यवाही गर्ने चेतावनी पनि दिनुभएको छ।
कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर 8 जाँड रक्सी खान र ओसार प्रसार गर्न पूर्ण रूपमा रोक लगाइएको छ। वडाको पहिलो भेलाले रक्सी उत्पादन, ओसार प्रसार, बिक्री वितरण र रक्सी खान प्रतिबन्ध लगाएको हो। रक्सी खाँदा सामाजिक सद्भाव बिग्रिएको, महिला हिंसा तथा घरेलु हिंसा बढेको र अप्रिय घटना समेत भएको भन्दै वडाको भेलाले रक्सीमा प्रतिबन्ध लगाएको हो। जाँड रक्सीमाथि लागेको प्रतिबन्ध उल्लङ्घन गरेमा वडा कार्यालयबाट दिइने सेवा सुविधा नदिने निर्णय भएको वडाध्यक्ष बहादुर सिंह महराली जानकारी दिनुभयो।
रसुवाका 5 सरकारी कार्यालयले स्थानीय तहबाट सेवा शुरू गरेका छन्। यसअघि सदरमुकामबाट सेवा दिइरहेका कृषि, महिला तथा बालबालिका, स्वास्थ्य र पशुसेवा कार्यालयले स्थानीय तहबाट काम शुरू गरेका हुन्। ती कार्यालयले गाउँपालिकामा गठन भएका शाखामा कर्मचारी खटाएको छ। स्थानीय तहमा कृषि विकास कार्यालयले 14 जना, महिला तथा बालबालिका कार्यालयले 6 जना र जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा 5 र 6 तहका कर्मचारी पठाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजको बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा नयाँ भर्ना सम्बन्धी सूचना।
ओकरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकहरूले पढाउने यस युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा बीई सिभिल र बीएससी बायोकेमिस्ट्री विषयमा भर्नाका लागि आवेदन फारम खुल्ला भएको छ।
फारम भर्ने अन्तिम मिति 2074 भदौ 2 गते, प्रवेश परीक्षा भदौ 3 गते।
सम्पर्क युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेज, चाकुपाट, ललितपुर।
फोन नम्बर 01-5260-1952-5592।
घर इटा, ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मुलुकी अपराध संहिता विधेयक 2074 संसदबाट पारित, छाउपडी प्रथा पहिलो पटक फौजदारी अपराधको सूचीमा, कास्कीको हुम्दी डाँडा र लामपाटामा बाढ़ी पहिरोका कारण 15 परिवार विस्थापित लगायतका खबर प्रस्तुत
गर्यौं। विगत वर्ष जस्तै पर्याप्त पानी नपर्दा यस वर्ष पनि सबै ठाउँमा धान रोपाई हुन सकेको छैन। अहिलेसम्म झण्डै 84% जमिनमा मात्र धान रोपाई भएको कृषि विकास मन्त्रालयले जनाएको छ। मध्य तराईका सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लामा पर्याप्त पानी नपर्दा धान रोपाई हुन नसकेको हो। धान रोपाई हुन नसकेको खाली राखिएको जमिनमा वैकल्पिक बाली लगाउन सकिने भएकाले बाँझो नराख्न कृषि वैज्ञानिकले सुझाव दिएका छन्। धान रोपाईका लागि खाली राखिएका जमिनमा के कस्ता बाली लगाउन सकिन्छ भनेर साथी विष्णु विश्वकर्माले नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक रामबहादुर केसीलाई सोध्नु भएको छ।
तराई क्षेत्रको कुरा गर्दाखेरि साउन महिनाभरि हामी चाहिँ धान खेती गर्न सक्छौ, तर भइदियो के त भन्दाखेरि चाहिँ अब हाम्रो धान खेती अधिकांश चाहिँ हिलाएर गर्ने चलन छ। अब त्यो हिलाउनेलाई के भयो त भन्दाखेरि बेर्ना त हामीले पहिले राखेका थियौँ, भनेपछि कि बेर्ना असाध्यै बुढा भए कि बेर्ना सुकिसके, अब त्यो अवस्था छ। र बेर्ना बुढो भएको छ भनेदेखि पनि यदि हामीसँग बेर्ना छ भनेदेखि र अब पनि वर्षा हुन्छ भनेदेखि हामी चाहिँ एउटा सरा धान रोप्ने ठाउँमा तिनवटा चारवटा सरा रोकेर उत्पादन त कम हुन्छ, हामी चाहिँ खेती धान रोपाई गर्न सक्छौँ। तर यहाँ त कुरा के भयो भन्दाखेरि वर्षा नै कम भएर धान रोपाई गर्न नसकेको अवस्था हो। यस्तो अवस्थाको लागि हामी के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ सोझै धानलाई चाहिँ धुलोमा जसरी हामी चाहिँ गहुँ छर्थ्यौँ, जसरी हामी मकै छर्थ्यौँ भनौँ न, त्यही छरुवा विधिबाट पनि गर्ने प्रविधि नेपाल कृषि अनुसन्धान परिषदले अध्ययन गरिसकेको छ, जातहरू पनि निकालिसकेको छ। त्यसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, यसरी सुक्खा धानका 6 जातहरू, हर्दीमा 3 भन्ने जात र तररा 1 भन्ने जातलाई यदि हामीले अबको एक हप्ता पनि साउन सकभर त साउन महिनाभन्दा ढिलो नगरौं हामी भन्छौ होइन, भयो भने नि अब 1-2 गते जाँदाखेरि पनि 1-2 गतेले नि केही फरक पर्दैन। यस्तो अवस्थामा सुक्खा अवस्थामा पनि हामीले चाहिँ धान चाहिँ सोझै चाहिँ बिउ नै हाम्रो खेतबारी चाहिँ लगाउन सकिन्छ। तर त्यसको लागि म किसान दाजुभाइहरूलाई के भन्न चाहन्छु त भन्दाखेरि सुक्खा अवस्थाको धान गर्दाखेरि झारको समस्या निकै हुन्छ। हामीले एउटा चाहिँ झारनाशक विषादीको पनि पहिचान गरेको छ नेपाल कृषि अनुसन्धान परिषदले, त्यो विषादीको नाम पेन्डी मिथाइलिन हो। पेन्डी मिथाइलिन झोल विषादी तपाईँको देखि 3-4 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर त्यो धान छरिसकेपछि 72 घण्टाभित्र 3 दिनभित्र यदि हामीले चाहिँ त्यो धानमा चाहिँ छरेको ठाउँमा चाहिँ सर चाहिँ हामीले बराबर पर्ने गरेर जतासुकै कहीँ नछोडिने गरेर राख्न सक्यौँ, प्रयोग गर्न सक्यौँ भने पनि झार व्यवस्थापन भएर सोझै धान खेती गर्न सकिने अवस्था छ।
तपाईँले भनेको यो जुन झार उत्पादन भएपछि त्यसलाई हटाउन जुन किसिमको औषधि भन्नुभयो
विषादी
देशभरका सबै ठाउँमा ग्रामीण भेगमा पनि त्यो उपलब्ध छ।
अब अहिले हामीले तराई क्षेत्रको लागि फोकस गरेर कुराकानी गरिरहेछौँ। अब तराई क्षेत्र भनेपछि त अधिकांश ठाउँमा चाहिँ सदरमुकाम बाटोघाटोले जोडिएकै छ, त्यहाँ चाहिँ जुन हाम्रो चाहिँ यो कृषि सामग्रीहरू बिक्री केन्द्र छ, हामी एग्रोभेट भन्छौँ जन बोलीको भाषामा, एग्रोभेटहरू छन्, तिनीहरूमा चाहिँ प्रायः जस्तो सबै ठाउँमा पाइन्छ। र यदि किसानहरूले चाहनुहुन्छ भनेदेखि के छ भने यदि समयमै एग्रोभेटलाई ल है मलाई चाहिँ यति मात्रामा चाहिँ पेन्डी मिथाइलिन चाहिन्छ भनेदेखि उहाँहरूले मगाइदिनु पनि सक्छ। यो प्राप्यताको लागि चाहिँ यो उपलब्धिको लागि चाहिँ त्यति ठुलो कुरा चाहिँ हुँदैन।
त्यो विषादी प्रयोग गर्दा झारो खेल्नका लागि कति हानिकारक त हुँदैन त्यो प्रयोग गर्ने विधि नजान्दाखेरि?
त्यति धेरै यिनीहरू चाहिँ यो कीटनाशक विषादी जस्तो त्यति धेरै हानिकारक छैनन्। तर साधारणतया जुनसुकै पनि विषादी प्रयोग गर्दाखेरि मास्कको प्रयोग गर्ने, आँखाहरूमा चाहिँ चस्माको प्रयोग गर्ने, एप्रोनहरूको चाहिँ लामो कपडाको चाहिँ नलगाउ अलिपछि युज नगरे कपडाको प्रयोग गर्ने, अनि त्यसपछि चाहिँ हातमा चाहिँ पन्जाहरूको प्रयोग गर्ने, अनि त्यसपछि चाहिँ तपाईँको चाहिँ त्यो विषादी प्रयोग गर्दाखेरि केही कुराहरू नखाने, दिउँसोको मध्याहको गर्मीमा विषादी नछर्ने, हावा चलेको बेलामा नछर्ने, बिहान सितो भइसकेपछि बेलुका चाहिँ घाम ढलेपछि यी विषादी प्रयोग गर्दाखेरि सावधानी कुराहरू त अप्नाउनै पर्छ।
अब बाँकी खबर। एक वर्षभित्र अनुदान सहयोग बापतको सबै किस्ता नलिए निजी आवास पुननिर्माणको लागि सरकारी अनुदान नपाइने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले सूचना निकालेर गएको वर्ष पुष मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीले आउँदो पुष मसान्तसम्म दोस्रो र जेठ मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने बताएको हो। यस्तै लाभग्राहीको सूचीमा परे पनि अनुदान सम्झौता नगरेका लाभग्राहीले जतिसक्दो छिटो अनुदान सम्झौता गरी आउँदो कार्तिकसम्म पहिलो किस्ता लिइसक्नुपर्नेछ। कार्तिक मसान्तसम्ममा पहिलो किस्ता लिएका लाभग्राहीले चैत मसान्तसम्म दोस्रो र असार मसान्तसम्म अन्तिम किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ। प्रधानमन्त्रीको संयोजकत्वमा बसेको निर्देशक समितिले आउँदो असार मसान्तभित्रमा तेस्रो किस्ता दिइसक्न निर्देशन दिइसकेकाले तोकिएको समयमा अनुदान नलिए भूकम्प प्रभावितले अनुदान नपाउने प्राधिकरणका प्रवक्ता यमलाल भूषालले बताउनुभयो।
संसदको सार्वजनिक लेखा समितिले सरकारी कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिले नेपाल वायु सेवा निगमको जहाजबाट मात्रै यात्रा गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले निगमलाई आर्थिक रूपले समृद्ध बनाउन सार्वजनिक पद धारण गरेका व्यक्तिलाई अनिवार्य रूपमा नेपाल वायु सेवा निगमकै जहाजबाट मात्र यात्रा गर्ने नीतिगत व्यवस्था गर्न सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो। समितिले वाइड बडी जहाज खरिद प्रक्रियाको विस्तृत विवरण पेश गर्न पनि नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ। जहाज खरिदमा अहिलेसम्म भएका भुक्तानी, खरिद मूल्यको सम्झौता र शर्त सम्बन्धी सबै विवरण पेश गर्न समितिले भनेको हो। बैठकमा समितिका सदस्यले निगमको जहाज खरिद प्रक्रिया पारदर्शी नभएको आरोप लगाउनुका साथै निगमको जहाज सेवालाई भरपर्दो बनाउन सरकार गम्भीर नभएको पनि टिप्पणी गरेका छन्।
नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युतको नयाँ मूल्य निर्धारण गरिएको छ। भारतको नयाँ दिल्लीमा भएको नेपाल भारत विद्युत आदान प्रदान समितिको बैठकले न्यूनतम 8 रूपैयाँ 88 पैसादेखि अधिकतम 10 रूपैयाँ 32 पैसा प्रति युनिटमा विद्युत खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार 11 केबी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युतको मूल्य प्रति युनिट 10 रूपैयाँ 32 पैसा, 33 केबीमा प्रति युनिट 9 रूपैयाँ 60 पैसा र 132 केबीमा प्रति युनिट 8 रूपैयाँ 88 पैसा तिर्नुपर्नेछ। बैठकको निर्णय अनुसार 50 मेगावाट भन्दा माथि वा 132 केबी क्षमताको प्रसारण लाइन मार्फत आयात हुने विद्युतको मूल्य नेपालका लागि सस्तो हुने भएको छ। भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युतको मूल्य प्रतिवर्ष 5.5% दरले बढ़ाउँदै आएको थियो। अर्को बैठक सन् 2018 मार्चमा गर्ने र फेरि विद्युतको मूल्य निर्धारण गर्ने तय भएको छ। हिउँदमा पनि लोड सेडिङ नगर्न सरकारले दुई अन्तर्देशीय लाइन मार्फत थप 100 मेगावाट विद्युत आयात गर्ने भएको छ। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल, ललितपुर।
फोन 01-5151-387।
वेबसाइट www.nce.edu.
NCE, quality for excellence.
आत्मकथा चर्चित मान्छेका मात्रै हुँदैनन्।
जीवनमा ड्राइभर बन्ने लक्ष्य लिएर सात कक्षा पढ्दा पढ्दै छोडेका केशव बहादुर कार्की अहिले च्याउ खेतीबाट महिनाको 3 लाख रुपियाँ कमाउने भएका छन्।
भन्छन् गरे नेपालमै प्रशस्त छ, विदेश जानु पर्दैन।
कसरी सफल भए त उनी, थाहा पाउनका लागि पढौं
अलग बाटो।
अलग बाटो
बुलबुल पब्लिकेशनले बजारमा ल्याएको केशव बहादुर कार्कीको पुस्तक
अलग बाटो।
अलग बाटो
राजधानीका धेरै जसो पुस्तक पसल सँगै देशका प्रमुख शहरहरूमा पाइन्छ।
थप जानकारीका लागि 44-25-765 फोन गर्नुहोस्
अथवा वेबसाइट bulbulpublication.com हेर्नुहोस्।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। भारतको सिलीगुड़ी प्रहरीले दंगा भड़काएको आरोपमा इलामका उदय हाङ फागोलाई पक्राउ गरेको छ। फागोलाई प्रहरीले सिलीगुड़ी नजिकैको सालवाड़ी स्थित डनबसको स्कूल परिसरबाट पक्राउ गरेको हो। पक्राउ परेका फागो आमा गंगामा आएको उपचारका लागि भारत गएको परिवारको भनाई छ। फागोलाई सिलीगुड़ी अदालत पेश गरी अनुसन्धानका लागि 12 दिन प्रहरी हिरासतमा राखिने प्रहरीले बताएको छ। यसैबीच फागोको रिहाईका लागि पहल थालिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमा सक्न निर्देशन दिनुभएको छ। आयोगको स्थलगत निरीक्षणका क्रममा आज उहाँले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै आवश्यक सबै सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। प्रेस सेन्टर रूपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले मंगसिरको दोस्रो हप्ताभित्र संघ र प्रदेशको चुनाव एकैपटक हुने बताउनुभयो। राजापा चुनावमा नआउनु उसका लागि आत्मघाती निर्णय भएको भन्दै प्रचण्डले संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सरकारको तयारी रहेको पनि जानकारी दिनुभयो।
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। साउन 20 गते मूत्रथैलीको शल्यक्रियापछि चिकित्सकको निगरानीमै नागरिक सामुदायिक अस्पताल भक्तपुरमा बसेका संयोजक भट्टराई स्वास्थ्यमा सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो। वहाँले नेपालको अस्पतालमा पनि गुणस्तरीय उपचार पाएको भन्दै औषधि उपचारका लागि विदेश जानु नपर्ने बताउनुभयो।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुनावणी शर्मालाई गैर कानूनी रूपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनवाई सकिएपछि पर्सि निर्णय सुनाउने भएको छ। न्यायाधीश दीपकराज जोशी, दीपक कुमार कार्की, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे र अनिल कुमार सिन्हाको वृहत पूर्ण इजलासमा आज सुनवाई सकिएकाले पर्सि निर्णय सुनाउने भएको हो। सर्वोच्च अदालतको आदेशमा गएको मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ।
आज विश्व आदिवासी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 1993 विश्व आदिवासी वर्षका रूपमा मनाउने घोषणा गरेपछि हरेक वर्ष अगस्त 9 तारीकमा यो दिवस मनाउन थालिएको हो। आदिवासी जनजातिको अधिकार स्थापित गराउन देशभर आन्दोलन गरिरहेका आदिवासी जनजातिले यो दिवस आन्दोलनकै रूपमा मनाएका छन्।
सुरुमा दिपेन्द्र अश्रु मालीले फेसबुकमा लेख्नु भएको मुक्तक, खेतमै सुन फल्छ भन्दै खन्दाखेरि पत्याउँदैनन्, केही गर्छु नेपालमै भन्दाखेरि पत्याउँदैनन्, विदेश जान ऋण माग्दा जसले पनि पत्याउँछन् तर गाउँमै हली किसान भन्दाखेरि पत्याउँदैनन्।
स्वास्थ्य चौकीमा सिटामोल पनि छैन, मेडिकलमा किन्न पैसा पनि छैन शीर्षकको बझाङको खबर उज्यालो अनलाइनमा पढेर कृष्ण प्रसाद भूषाल फेसबुकमा लेख्नुहुन्छ। सिटामोलसम्म पुर्याउन सकिँदैन भने स्वास्थ्य चौकी के का लागि राखेको हो सरकार? सरकारको उच्च पदमा रहेका व्यक्तिहरू सामान्य रुगाखोकी लाग्दा राज्य कोषकै पैसा लिएर विदेश जाँदै गर्दा सर्वसाधारण नागरिकले भने सिटामोलको अभावमा कहिलेसम्म मृत्युवरण गरिरहने?
देवेन किशोर अन्जान भन्नुहुन्छ, खै स्वास्थ्य मन्त्री गगन थापाले गरेका भाषणहरू के भाषण मात्र हुन्छ कि स्वास्थ्य चौकीमा औषधि पुर्याउने काम पनि हुन्छ? जुनै जोगी आए पनि कानै चिरेको।
हुम थापमगर फेसबुकमा लेख्नुहुन्छ, डाक्टर गोविन्द केसीका बारेमा सरकारले चासो नदिने नै भयो। राजनीतिक दलका कार्यकर्ता पार्टीको भनाई भन्दा तलमाथि केही गर्दैनन्। नागरिकलाई के हो के हो बुझ्न गाह्रो, कि शान्तिपूर्ण आन्दोलन गर्दा कसैले नसुन्ने नै हो? माग पूरा गर्न टायर बाल्नै पर्ने बाध्यता नपारियोस्।
अनि शिशिरगिरी भन्नुहुन्छ, होइन डाक्टर केसीका त्यस्ता पूरा गर्नै नसकिने मागहरू के छन् र? जहिले जुन सरकार आए पनि अनसन बसिराख्नु पर्ने, सरकार उनका मागहरू अब कहिले पनि अनसन बस्नु नपर्ने गरी पूरा गर्नु पर्यो, नत्र त उनको जीवन त अनसन बसेरै जाला जस्तो छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन र मदन पौड्याल। अब विदेशको खबर। विवादित सीमा क्षेत्र डोकलामको विषयलाई लिएर भारत र चीनबीचको तनाव अझै बढेको छ। चीनले त्रिदेशीय सीमा क्षेत्र डोकलामबाट भारतीय सेना पछि हट्नुपर्ने बताउँदै आएको छ भने भारतले आफ्ना सेना त्यहाँबाट हटाएको छैन। चिनिया पत्र पत्रिकाले सैन्य कार्यवाहीका लागि दिन गन्ती नै शुरू भएको दावी गर्दै समाचार छापेका छन्। भारतले चाँडै नै आफ्ना सेना डोकलामबाट फिर्ता नलगी सैन्य कार्यवाही शुरू हुने र यसलाई रोक्न नसकिने चिनिया संचार माध्यमको दावी छ। चाइना डेलीले बुधबारको सम्पादकीयमा सैन्य अभियानको दिनगन्ती शुरू भएको र भारतले यसलाई रोक्ने हो भने डोकलामबाट सेना फिर्ता लैजान ढिलो गर्न नहुने उल्लेख गरेको छ। भारतको रक्षा मन्त्रालयले पनि डोकलामको तनावका कारण आउन सक्ने अवस्थाको तयारीका लागि तत्काल थप बजेटको माग गरेको भारतीय पत्रिका टाइम्स अफ इण्डियाले जनाएको छ। भारतको रक्षा मन्त्रालयले डोकलाममा आफ्नो सुरक्षाका लागि तत्काल 2 खर्ब भारतीय रूपियाँ माग गरेको छ। गएको जूनको मध्यदेखि भारतको सिक्किम, चीनको तिब्बत र भूटानको संयुक्त सीमा रहेको डोकलाममा भारतीय र चिनिया सेनाको गतिविधि बढेपछि तनाव उत्कर्षमा पुगेको छ। भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धार्मिक गुरू दलाई लामाले भारतीय र चिनिया दाजुभाइ जस्तै रहेकाले तनाव अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सशस्र प्रहरी बल दमक जिहाबा ताप्लेजुङको सदरमुकाम फुङलिङमा चलिरहेको दोस्रो पाथिभरा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा जिहाबाको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा 4-3 हराउँदै सशस्त्र प्रहरी बल दमक अन्तिम 4 पुगेको हो। प्रतियोगितामा भोलि काठमाडौँको चर्च बोइज र इटहरीको राष्ट्रिय जागृति क्लब बीच खेल हुनेछ।
र विश्वका महँगा फुटबल खेलाड़ी नेमारको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा डेब्यू खेल अझै ढिलो हुने सम्भावना बढेको छ। लिग वान अन्तर्गत गएको शनिबार रातिको खेलमा कागजी प्रक्रिया पूरा नभएका कारण मैदान बाहिर रहेका नेमारले आउँदो आइतबार राति हुने खेल पनि खेल्न नपाउने सम्भावना बढेको छ। अहिलेसम्म पनि स्पेनिस फुटबल फेडरेशनले अत्यावश्यक कागजात नपठाएको फ्रान्सको फुटबलको प्रशासकीय निकायले जनाएको छ। बिहिबार बेलुकासम्म कागजात नआएमा नेमारले आइतबारको खेल खेल्न पाउने छैनन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मुलुकी अपराध संहिता विधेयक 2074 संसदबाट पारित, छाउपडी प्रथा पहिलो पटक फौजदारी अपराधको सूचीमा।
कास्कीको हुम्दी डाँडा र लामपाटामा बाढ़ी पहिरोका कारण 15 परिवार विस्थापित, तेह्रथुमको घुम्तीचोक र बतासे बस्तीका 15 घर पहिरोको उच्च जोखिममा।
अहिलेसम्म 84% जमिनमा धान रोपाई, पानी नपरेर धान रोपाई हुन नसकेका जमिनमा वैकल्पिक बारी लगाउन विज्ञको सुझाव।
डोकलामको विषयलाई लिएर चीन र भारत बीचको तनाव बढ्यो, भारतले सेना फिर्ता नपठाए सैन्य कार्यवाही शुरू गर्ने चीनको चेतावनी।
र सशस्त्र प्रहरी बल दमक झापा दोस्रो पाथिभरा गोल्ड कप फुटबलको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू दिनेश निरौला र सुरेश महर्जनसँगै मोहन पौडेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।